पश्चिम डायरी का साथमा
टीवी हेर्ने इन्टरनेशनल तरिका डिस होम डिलाइटफुल लाइफस्टाइल
नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
मध्यपश्चिम क्षेत्रमा बलात्कारका घटनामा दोब्बर वृद्धि, बाँकेमा बालिका तथा किशोरी असुरक्षित।
नेपालगञ्जमा 41 सडक कालो पत्रे सुरु, अहिलेको विकासले भोलि समस्या ल्याउन नहुने नेपालगञ्जका मेयर राणाको भनाई।
बर्दिया सुरजपुरमा निर्माणाधीन पुलको काम अलपत्र, कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक फास्ट ट्र्याकबाट पारित।
र भेरियन्चलको अपराध अनुसन्धान बारे नेपालगञ्जमा कार्ययोजना बनाइँदै डिपिएल क्रिकेटमा काठमाडौँ गोल्डेन्स पुनः विजय।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि
मख पर्ने कुरा त अर्कै छ। लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ। हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1,00,000, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा मध्यपश्चिम क्षेत्रमा बलात्कारका घटनामा दोब्बर वृद्धि, बाँकीमा बालिका तथा किशोरी असुरक्षित सन्दर्भ रहेको छ। बलात्कार र हत्या सम्बन्धी घटनाका खबर सार्वजनिक हुने क्रम बढिरहेको छ। कानुन र समाजले बलात्कार गर्नेलाई दण्डको भागीदार बनाए पनि मुलुकका विभिन्न भागमा यस्ता घटना बढिरहेका छन्। पछिल्लो समय मध्यपश्चिमका जिल्लामा स्कुले बालिकादेखि कार्यालयमा काम गर्ने महिलासम्म बलात्कारको शिकार भएको घटना सार्वजनिक भइरहेका छन्। यौन हिंसा मेलमिलापमा टुङ्ग्याउँछ प्रहरी, दोब्बर बढ्यो बाल हिंसा नागरिकमा खबर छापिएको छ। यता बर्दिया जिल्लामा जबरजस्ती करणी अपराध न्यूनीकरण गर्न प्रहरीले 3 महिने कार्ययोजना अघि सारेको छ। यस्ता अपराध बढ्न थालेपछि केन्द्रको निर्देशनमा पहिलो पटक जिल्लामा न्यूनीकरण योजना ल्याइएको नागरिकमा खबर छ।
यस्तै बाँकेका बालिका तथा किशोरी असुरक्षित रहेको तथ्याङ्कले देखाएको छ। उनीहरू घरेलु हिंसा, बलात्कार, बहुविवाह, हत्या, अपहरणबाट पीडित छन्। यौन हिंसाका 30 घटना जिल्ला प्रहरीमा दर्ता भएका छन्। महिला सेल प्रमुख श्याम कुमारी पाइजा मगरका अनुसार घरेलु हिंसामा परेका 14 महिलाले आत्महत्या गरेको घटना दर्ता भएका छन्। बहुविवाहका 3, महिला अपहरणका 3 र 4 महिलाको हत्या भएको प्रहरी तथ्याङ्क छ। मानव बेचबिखनका 9 घटना दर्ता भएका छन्। रूपा गहतराजले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले नगरभित्र भइरहेका विकास निर्माणका काम छिटो हुनुका साथै गुणस्तरीय पनि हुनुपर्ने बताउनु भएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाको समीक्षा गर्न हिजो आयोजित कार्यक्रममा बोल्दै मेयर राणाले भन्नुभयो,
मैले सुरुबाटै डिए साहबलाई र यो परियोजनामा ठेकेदार साहब सबैलाई भनेको छु, क्वालिटीमा कुनै प्रकारको कम्प्रोमाइज हुनुहुन्न, राम्रो क्वालिटीको बन्नुपर्छ अनि स्पिडको साथ क्वालिटी पनि मेन्टेन हुनुपर्छ। खालि स्पिड मात्र हेर्ने, क्वालिटी मेन्टेन हुन भएन भने भोलि त्यसले पनि अनेकौँ समस्या ल्याउँछ।
परियोजनाबाट भइरहेका काम र आगामी योजनाबारे छलफल र परामर्श गर्न कार्यक्रम गरिएको हो। मेयर राणाले नगरवासीको समस्या, आवश्यकता र मागलाई प्राथमिकतामा राखेर काम गर्न खोजिएको बताउँदै विकास योजना दिगोपना सहितको हुनुपर्नेमा जोड दिनुभयो।
सुर्खेत रोडका नम्बोलीका नालाहरू, नाला ज्याम छ, अब नालाको हामीले ठेका निकालिराखेको छ सफा गर्न, तर छिराउने कसरी, मान्छे कसरी सफा गर्ने? यत्रो ठुलो लामो स्ल्याब छ, तान्न पनि सकिन्न, फुट्छ, अब मान्छे छिर्ने भने अब निहुरेर गएर त्यहाँभित्रको कचरा निकाल्न गर्न गाह्रो हुन्छ। यो विषयमा सिरियसली सोच्नुपर्छ। मलाई थाहा छ विदेशीहरूले भन्छन् स्ल्याब माथि गर्नुपर्छ भनेर, तर उनीहरूको सफा गर्ने इक्विपमेन्ट हुन्छ, हामी कहाँ त्यो इक्विपमेन्ट हुँदैन, अनि त भोलिको दिनमा त्यो जाम हुन्छ, अनि के गर्ने हामीले।
कार्यक्रममा उपप्रमुख उमा थापा मगरले जनताको गुनासालाई समयमै सम्बोधन गर्न सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभयो। आयोजना निर्देशक चक्रवर्ती कण्ठले तीव्र रूपमा भइरहेको कामको सफलता र प्रभावकारिताका लागि कर्मचारी, जनप्रतिनिधि र स्थानीय नागरिकको समन्वयात्मक भूमिका हुनुपर्ने बताउनुभयो। नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना मार्फत नगरमा 36 किलोमिटर सडक र नाला निर्माण भइरहेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाभित्रका 41 सडक कालोपत्रे गर्न थालिएको छ। उपमहानगरका अनुसार यसपालि 36 किलोमिटर सडक कालोपत्रे सुरु गरिएको हो। सडकका दुवैतर्फ ढल र नाला निर्माण हुनेछन्। यसका लागि 1,44,71,66,465 रुपियाँ खर्च हुने उपमहानगरले जनाएको छ। 700 मिटरदेखि 3 किलोमिटरसम्मका सडक कालोपत्रे गर्न लागिएका हुन्। पहिलो चरणमा रामलीला बुलबुलिया मार्ग, अशोक मार्ग र शमशान घाट सडक खण्ड निर्माण प्रक्रिया अगाडि बढाइएको छ। उक्त सडकमा माटो सम्याउन थालिएको खबर कृष्ण प्रसाद गौतमले कान्तिपुरमा लेख्नु भएको छ।
सङ्घीय प्रहरी इकाइ अपराध अनुसन्धान थप प्रभावकारी बनाउन भावी कार्ययोजना निर्माणमा जुटेको छ। कार्ययोजना बनाउनका लागि सङ्घीय प्रहरी इकाइ मातहत कार्यालयमा अनुसन्धान अधिकारी नेपालगञ्जमा जम्मा भएका छन्। कार्ययोजना निर्माणमा 111 प्रहरी अधिकृत सहभागी छन्। छलफलमा अपराध अनुसन्धान तथा नियन्त्रणका लागि अर्धवार्षिक कार्यको समीक्षा र राय सुझाव सहितको कार्ययोजना तयार गरी प्रहरी प्रधान कार्यालयमा अनुसन्धानमा पठाइनेछ। आपराधिक घटनाको अनुसन्धानमा खटिएका सुरक्षा अधिकारीले वर्तमान समस्या र चुनौतीबारे समीक्षा गरेका छन्। छलफलमा बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोटका 14 प्रहरी कार्यालयका सुरक्षा अधिकारीहरू सहभागी रहेका छन्। कान्तिपुरमा खबर छ।
नेपाल भारत सीमा जोड्ने सुरजपुर स्थित सरजु नदीमा निर्माण भइरहेको पुलको काम अलपत्र परेको छ। ठेकेदार कम्पनीले लापरवाही गर्दा निर्माण अलपत्र भएको हो। पुलको काम आगामी वर्षात अगाडि पुरा नभएमा दुवै मुलुकबीच आउजाउ गर्न बन्द हुने निश्चित छ। लामो समयसम्म पुल तयार नभएपछि स्थानीय निराश छन्। हुलाके सडक आयोजना अन्तर्गत यसको निर्माण थालिएको हो। यो बर्दियाको खबर हो। कमल पन्थीले कान्तिपुरमा लेख्नु भएको छ।
भौतिक पूर्वाधार अभावमा प्रदेश सरकारका काम कारवाही प्रभावित भएपछि त्यसको दीर्घकालीन समाधान थालिएको छ। प्रदेशका सबै मन्त्रालय, महाशाखा तथा विभाग एकै स्थानमा रहने गरी भौतिक व्यवस्थापनको काम थालिएको हो। त्यसका लागि प्रदेश कार्यालय व्यवस्थापन सहयोग समितिले स्थान पहिचान र छनौट गरेको छ। कर्णाली प्रदेशसभाले फास्ट्र्याक मार्फत आर्थिक कार्यविधि विधेयक 2074 पारित गरेको छ। हिजो बसेको संसद बैठकले प्रदेशसभा नियमावली 2074 दफा 109 उपनियम 1 निलम्बन गरेर विधेयक पारित गरेको हो। उपनियममा संसदमा टेबल भएको विधेयकमा संसदले 72 घन्टाभित्र संशोधन प्रस्ताव पेश गर्न सकिने उल्लेख छ। नागरिकमा रेखा भुसालले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा बाँकीमा मानव बेचबिखनको अवस्था र कारण
पढ्न पा छैनन्, आर्थिक उपार्जन छैन, रोजगारी छैन, होइन घरदेखि बाहिर निस्किने अवस्था छैन, अनि त्यस्तो कैदी जीवन बिताइरहेको अवस्थामा कसैले आएर त्यहाँ फकाउन थाल्छ भने छिटो फकिने अवस्था हुन्छ क्या।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
नयाँ सुट, जुत्ता, ब्याग, होइन कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ।
बालसरम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
हरि शरणम। ओहो जेठे नानी, नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त?
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
पशुपालक कृषकहरूलाई खुसीको खबर। राप्ती सुनारी गाउँपालिकाको पशु सेवा शाखाले यही माघ महिनादेखि गाई भैँसी र बाख्रामा कृत्रिम गर्भधान मार्फत नस्ल सुधार सेवा सञ्चालन गरिरहेकोले सेवा एवं सल्लाहको लागि तपसिल अनुसारको ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। पशु प्रजनन केन्द्र अगैया, पशु प्रजनन केन्द्र फतेपुर, पशु सेवा केन्द्र ढकेरी, कुसुम, धामपुर तथा आफूलाई पाएक पर्ने कुनै पनि पशु सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। सम्पर्क व्यक्ति बडेलाल कोहार पशु चिकित्सक, सम्पर्क नम्बर 98478-92807।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके। हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 9 सिसैयाकी तारा कामी 17 वर्षपछि घर फर्किनु भएको छ। विक्रमसम्म 2058 15 वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत दलालहरूले नसालु पदार्थ खुवाएर बेचेका थिए। यसैबीच बाँकेमा मानव बेचबिखनको अवस्था र रोकथामका उपायका बारेमा जानकारी दिँदै महिला तथा बालबालिका कार्यालयका बाँकेका प्रमुख शोभा शाह,
अहिलेको अवस्था हेर्दाखेरि अब तथ्याङ्कगत हिसाबले हेर्दाखेरि त अलिकति कम नै देखिन्छ। तथापि यो बाँके जिल्ला 3 किसिमले चाहिँ हामी यसलाई बुझ्दछौँ। एउटा स्रोत जिल्ला हो, यहीँकै पनि विभिन्न किसिमले बेचिने गरिन्छन्। त्यसपछि अर्को एउटा यो गन्तव्य, यो खुला नाका नजिकैको नाका छ, गन्तव्य पनि हो र अन्यत्रबाट आउने पनि यहाँ चाहिँ अब जस्तै आन्तरिक एउटा बेचबिखनको अवस्थामा पनि अन्यत्रबाट पनि आउने गरेको चाहिँ हामीले भेटाउँछौँ। धेरै चाहिँ केसहरू चाहिँ भेटिरहेको अवस्था चाहिँ देखिन्छ।
कानुनले व्याख्या गरे अनुसार कस्तो कस्तो अपराधलाई चाहिँ मानव बेचबिखन तथा ओसार पसारको अपराध भनिन्छ?
खास गरी मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण 2064 एउटा व्याख्या गरेको छ। कुनै पनि उद्देश्यले मानिस किन्ने वा बेच्ने काम बेचबिखन हो भनेर 1 नम्बरमा भनेको छ भने, 2 नम्बरमा कुनै पनि प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनु पनि बेचबिखन हो, तेस्रोमा चाहिँ कानुन बमोजिम बाहेक मानिसका अङ्गहरू झिक्ने काम बेचबिखन हो भने, चौथोमा चाहिँ वेश्यागमनलाई पनि बेचबिखन राखेको छ। यी 4 अवस्थामा चाहिँ बेचबिखन भएको भन्ने चाहिँ कानुनले प्रष्ट किटान गरेको छ। र अर्को कुरा चाहिँ भर्खरै हामीले यही नेपालगञ्जमा पनि भर्खरै केही दिन पहिला चाहिँ आन्तरिक बेचबिखनको एउटा घटना भएको छ क्या, जस्तो यो महादेवपुरी होइन, महादेवपुरीमा होटलमा चाहिँ एउटा महिलालाई होटलमा काम लगाउँदै गर्दाखेरि विभिन्न यौन व्यवसायकै क्रममा चाहिँ गर्भवती भएर अलिक बच्चा जन्मिरहेको अवस्था र त्यो होटल मालिकले चाहिँ उसलाई चाहिँ होइन एउटा प्रोत्साहन दिइरहेको अवस्थामा एउटा केस आइरहेको अवस्थासम्म यो पनि आन्तरिक रूपमा चाहिँ एउटा बेचबिखन भन्न गयो.
कुनै पनि मानवलाई बेचबिखन गर्ने प्रयोजनको लागि उसको इच्छा विपरीत गर्ने कार्यदेखि बाहेक वेश्यागमनमा लगाउने होइन मानव अङ्ग झिक्ने र वेश्यागमनको लागि प्रयोग गर्ने त्यो एउटा देशदेखि अर्को देशमा नेपालदेखि बाहिर होस् अथवा आन्तरिक रूपमा नेपालभित्रै होस् होइन त्यो मात्रै पनि भयो. यहाँले अहिले प्रसङ्ग पनि उठाउनु भयो नेपाल जस्तो बाँकी भित्रै पनि इच्छा विपरीत यौन सम्पर्कका लागि महिलाको चाहिँ व्यवसाय विपरीत उसको इच्छा विपरीत लाग्ने कार्य भइरहेछ त्यो पनि मानव बेचबिखन भन्नुभयो.
अब यो दोस्रो नम्बरमा अघि मैले भने नि यो परिभाषा कानुनले गरेकै फाइदा कुनै पनि प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने काम पनि बेचबिखन भनेपछि कारणहरू थुप्रै छन् र ती कारणहरूमा हामीले के भेट्टाउँछौँ भने सबभन्दा पहिला त हाम्रो समाजमा प्रतिसत्तात्मक सोच छ. यहाँले अहिले मानव बेचबिखन भन्ने शब्द चाहिँ एउटा एनमा आए तापनि वास्तवमा बढी बेचिने भनेको महिला अनि चेली किशोरीहरू बढी चाहिँ बालिकाहरू बेचिने गर्छन् होइन. त्यो अवस्थामा के हुन्छ भन्नुहुन्छ भने किन तिनी बेचिन्छन् भन्दाखेरि तीहरूमा चाहिँ एक किसिमको चाहिँ पितृसत्तात्मक सोचको हाबीले उहाँहरूलाई विभिन्न किसिमको एउटा शोषण दमन अन्याय अत्याचार भइरहेको हुन्छ होइन. पढ्न पाएका छैनन् त्यो पितृसत्ता सोचको उपज हो. पढ्न पाएको छैनन् आर्थिक उपार्जन छैन रोजगारी छैन होइन घरदेखि बाहिर निस्किने अवस्था छैन एउटा चाहिँ आफूले चाहेको लाउन पाउँदैन चाहेको खान पाउँदैन अनि त्यस्तो अवस्थाको एउटा अघोषित एउटा के भन्छ कैदी जीवन बिताइरहेको अवस्थामा कसैले आएर त्यहाँ फकाउन थाल्छ भने छिटो फकिने अवस्था हुन्छ क्या महिलाहरू. र अर्को कुरा अहिले आएको के भन्नुहुन्छ भने टेक्नोलोजीले ल्याएका यी विकृतिहरू छन् फेसबुकबाट च्याट लगायतका कुराहरूबाट आउने कुराहरू छ भने यी सबै कुराहरूले
विकराल
हुँदै गएको चाहिँ छ क्या.
जस्तो महिला विकास अधिकारीज्यू कानुन पनि छ संयन्त्र पनि छ तर पनि भएको भाइ छन् यसमा दोषी अथवा कारण केलाई देख्नुहुन्छ.
अब कानुन चाहिँ आधार हो. कुनै पनि देशमा कानुनमा टिकेर कुनै पनि काम गर्दाखेरि कानुनमा टेक्नुपर्ने हुन्छ. प्रष्ट र राम्रो प्रभावकारी कानुन भएन भने वास्तवमा यी खालीका इश्यूहरू अगाडि बढाउन गाह्रो हुन्छ. त्यसैले गर्दाखेरि 67 कानुन चाहिँ हाम्रो लागि आधार स्तम्भ हो.
महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख शोभा शाह र बसन्त गौतम. अब अर्को सन्दर्भ. नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँ गोल्डेन्सले रुसलान धनगढी प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ. धनगढी स्थित सङ्घीय प्रहरी इकाइको मैदानमा बुधबार सिआइबी अतरिया विरुद्ध 11 रनको रोचक जित निकाल्दै काठमाडौँले आफ्नो विजय यात्रालाई निरन्तरता दिएको हो. तेस्रो जितसँगै 6 अङ्क जोडेको काठमाडौँ अङ्क तालिकामा पनि शीर्ष स्थानमा यथावत छ. टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँको जितमा कप्तान ज्ञानेन्द्र मल्लको इनिङ उत्कृष्ट रह्यो. पश्चिम टुडेमा खबर छ.
गर्मीयाम सुरु भएसँगै विद्युत समस्या नेपालगञ्जका लागि नियति जस्तै भएको छ. हरेक वर्ष जस्तै यस वर्ष पनि विद्युत समस्या सुरु भएको छ. माघभन्दा निकै कम आपूर्ति हुँदा नेपालगञ्जमा अहिले लोडसेडिङको अवस्था छ. नेपालको केन्द्रीय प्रसारण लाइनबाट नियमित आपूर्ति व्यवस्था नमिलाएर भारतको भरोसामा रहेको नेपालगञ्जको विद्युत सप्लाई माग बढ्दै जाँदा थेग्न अवस्थाको रहँदैन. अत्यन्तै गर्मी हुने नेपालगञ्जमा लोडसेडिङ अन्त्यका लागि पहल नभएको भने होइन, सोही पहलका कारण गत वर्षदेखि नेपालको राष्ट्रिय प्रसारण लाइनबाट समेत नेपालगञ्जमा विद्युत आपूर्ति हुँदै आएको छ. दैनिक नेपालगञ्जमा देवेन्द्र पौडेलले खबर लेख्नु भएको छ. पश्चिम डायरीमा छिमेकमा बर्ड फ्लू, नेपालगञ्जमा सतर्कता.
अरू देशहरूबाट जुन निर्यात गर्छन् मासु जन्य पदार्थहरू, त्यो मासुलाई पशु पन्छीलाई चाहिँ पशु क्वारेन्टाइन चेक अनि सरसफाई राख्ने, आफू मासु पाउने ठाउँमा सरसफाई राख्नुपर्छ, किन्न जाने बेला पनि अलि ध्यान दिनुपर्छ
लगायतका सामग्री बाँकी नै छन्. अहिलेलाई फेरि व्यापारिक विश्राम.
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको अनुरोध. आर्थिक वर्ष 2074-75 आयकरको दोस्रो किस्ता रकम यही चैत्र मसान्तभित्रै दाखिला गर्न हुन अनुरोध छ. साथै तपाईँले तिर्न बुझाउन बाँकी रहेको आयकर अग्रिम रकम, मूल्य अभिवृद्धि कर लगायत सबै कर रकम तुरन्त दाखिला गर्नुहोला. कर तिर्न बाँकी रहेका करदाताको कारोबार रोका गर्ने, बैङ्क खाता रोका गर्ने लगायतको कानुनी कारवाही गरेर बक्यौता कर असुल पर गरिने समेत जानकारी गराइन्छ. आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज.
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। भारतको उत्तर प्रदेशको गोरखपुर लगायत आसपासका क्षेत्रमा बर्ड फ्लू फैलिएपछि बाँकेमा सतर्कता बढाइएको छ। पन्छीहरूबाट बर्ड फ्लू सर्ने भएकाले भारतीय कुखुरा र अन्डा प्रवेश हुन नदिन बाँकेमा उच्च सतर्कतासहित निगरानी बढाउने निर्णय समेत गरिएको हो। यस्तो बेलामा सर्वसाधारणले चाहिँ के कुरामा ध्यान दिनुपर्ला त? सुनौ सहकर्मी रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
मेरो पूर्णदेव गिरी। बर्ड फ्लूको महामारीबाट बच्नको लागि हामीले जथाभावी रूपमा चाहिँ अब काटेको मासुहरू मेन कुरो त यस्तोहरू चाहिँ कहीँ खानु हुँदैन, होइन। कसैले चाहिँ सीमा नजिक भएको कारणले गर्दाखेरि कसैले पारीबाट ल्याएको हुन्छ या के पहिचान गर्नु पऱ्यो, अनि त्यहाँबाट चाहिँ घरमा पनि सरसफाई गर्नु पऱ्यो। अब चाहिँ त्यही नै हो, चेतनामूलक कार्यक्रमहरू कतिपय सुन्ने गर्नु पऱ्यो, बुझाउनु पऱ्यो, बुझ्नु पऱ्यो, नबुझेको ठाउँबाट त्यही हो।
म राकेश सुनकुमार। यो पशु पन्छी जन्य मासुजन्य पदार्थबाट हुने रोग हो। यसको मासुहरू खाँदाखेरि राम्ररी तरिकाले पकाएर खानुपर्छ, अनि अरू देशहरूबाट जुन निर्यात गर्छन् मासुजन्य पदार्थहरू, त्यो मासुलाई पशु पन्छीलाई चाहिँ पशु क्वारेन्टाइन चेक अनि सरसफाई राख्ने, आफू मासु पाउने ठाउँमा सरसफाई राख्नुपर्छ, किन्न जाने बेला पनि अलि ध्यान दिनुपर्छ।
मेरो नाम सन्तोष शर्मा। बर्ड फ्लू भनेको एउटा मासुबाट लाग्ने एउटा रोग हो। यो हामीले कुनै पनि मासुहरू खाँदाखेरि त्यो मासु चेक जाँच भएको छ कि छैन, नेपाल सरकारले त्यो मासुलाई मासु खान योग्य छ कि छैन भनेर प्रुभ गरेको हुनुपर्छ। सकेसम्म महामारी फैलिएको बेलामा मासु नखाँदा नै राम्रो हुन्छ।
मेरो नाम सुदिना किस। बर्ड फ्लूबाट बच्नका लागि चाहिँ हामी विभिन्न किसिमका उपायहरू अपनाउनु पर्छ। हामीले चाहिँ यसबाट बच्नका लागि कुखुरामा चाहिँ त्यसलाई रोगहरू भेटियो भने चाहिँ त्यसलाई चाहिँ निरुत्साहित गर्नुपर्छ।
मेरो नाम चाहिँ रिया गिरी। हामीले चाहिँ बर्ड फ्लूबाट बच्नको लागि चाहिँ घरबाट टाढा चाहिँ खोरहरू बनाउने, अनि बजारमा चाहिँ यस्तो कुखुरा काटेको मासुहरू बेचेको छ भने हेर्ने राम्रैसँग, अनि धेरै बासीहरू कुखुराको मासुहरू नखाने, अनि यस्तो बर्ड फ्लू राखेको कुखुरालाई छुट्टै राख्ने, खोरभन्दा टाढा राख्ने, अनि चाहिँ हामीहरूले चाहिँ जस्तै एउटा मान्छेलाई त्यस्तो बर्ड फ्लू लाग्छ भने छिटै नै औषधि गर्ने उसलाई।
नमस्कार, मेरो नाम मोनिका थारू। सर्वप्रथम त हामीले कुखुरा पालन सम्बन्धी जुन फार्मिङ गरिरहेको छन् पोल्ट्री फार्मिङ, त्यस सम्बन्धी सबै ज्ञान हुनुपर्दछ, र त्यो ज्ञान प्राप्त गरिसकेपछि मात्र कुखुरा पालन गर्नुपर्छ। त्यो पालन गर्दाखेरि हामीले आफ्नो घरभन्दा केही दूरी टाढासम्म कुखुरा पालन गर्नुपर्दछ, किनकि कुखुरा पालनबाट कतिपय रोगहरू लाग्न सकिन्छ।
निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रका बर्दियाका गाउँ बस्तीहरूमा दिनदहाडै हात्ती पस्न थालेपछि स्थानीयमा त्रासको वातावरण छाएको छ। निकुञ्जले गरेको विद्युतीय तारबार प्रभावहीन अर्थात् काम नलाग्ने भएपछि हात्ती लगायतका जङ्गली जनावरहरू गाउँ बस्तीमा बस्ने क्रम बढेको हो। विद्युतीय तारबार बिग्रिएर प्रभावहीन बनेका बर्दिया राष्ट्र निकुञ्जको दक्षिण पश्चिम मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आतंक बढेपछि स्थानीयहरू त्रसित बनेका हुन्। बर्दियाबाट एम घिमिरेले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
ट्राफिक नियम उल्लङ्घन गरे ठाउँको ठाउँ कारवाही कडा कारवाही गर्ने अभियानलाई ट्राफिक प्रहरीले बर्दियामा तीव्रता दिएको छ। केही दिन यतादेखि अन्टेस्ट र भारतीय नम्बर प्लेटका सवारी साधनलाई अझ बढी निगरानी गरिएको प्रहरी नायब निरीक्षक बाबुराम जीसीले बताउनुभयो। मिशन टुडेमा खबर छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले जाजरकोटमा मात्र प्रचलित वीरताको प्रतीक खाँडो नाच जोगाउन राज्य अग्रसर हुनुपर्ने बताउनुभयो। नेपाल एकीकरण र नेपाली वीरताको प्रतीकका रूपमा रहेको जाजरकोटको खाँडो नाचले नेपालीलाई विश्वमा चिनाउन मद्दत गर्ने भएकाले यसको संरक्षण गर्न सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो। जाजरकोटको लोककला र परम्परा प्रवर्धनका लागि हिजो काठमाडौँमा आयोजित राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले उक्त कुरा बताउनु भएको हो। जनक केसीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
भारतको लखनऊमा आयोजना भएको दक्षिण एसियाली महिला ह्यान्ड्सबल च्याम्पियनसिपमा दोस्रो स्थान आउन सफल खेलाडीलाई मध्यपश्चिम खेलकुद विकास समितिले हिजो नेपालगञ्जमा स्वागत गरेको छ। नेपालगञ्ज भएर काठमाडौँ जान लागेको टोलीलाई स्वागत गरिएको स्वागत कार्यक्रममा बोल्दै प्रदेश पाँचका सांसद सुरेन्द्र हमालले यो जित सम्पूर्ण नेपालीको भएको बताउनुभयो।
भारतको लखनऊ सहरमा सम्पन्न भएको पाँचौँ दक्षिण एसियाली ह्यान्डबल च्याम्पियनसिप प्रतियोगितामा विजय प्राप्त गर्ने नेपाली टिमका नेता लगायत सम्पूर्ण खेलाडीहरू सर्वप्रथम मेरो बधाई। यो जित कुनै एकजना व्यक्तिले जितेको होइन, यो राष्ट्रले जितेको, यो मैले पनि जितेको हो, हामी सबैले जितेको हो, सम्पूर्ण पाउने 3 करोड नेपालीले जितेको। आज तपाईँहरूले यत्रो विशाल राष्ट्र भारतमा तपाईँहरूले जुन हामी नेपालीहरूको सम्मान राखिदिनु भएको छ, त्यो सम्मानप्रति म व्यक्तिगत मेरो तर्फबाट, सम्पूर्ण बाँकी जिल्लावासीको तर्फबाट र सम्पूर्ण नेपाली भाइ बहिनीहरूको तर्फबाट यहाँहरूलाई शुभकामना र बधाई दिन चाहन्छु।
त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले 8 राष्ट्रिय खेलकुद र 13 सापको कार्यक्रम गर्न गइरहेका समयमा यो परिणामले झकझक्याएको बताउनुभयो।
हामी विशेष गरी खेलकुदमा 8 राष्ट्रिय र 13 साफको कार्यक्रम गर्न अगाडि गइरहेको अवस्थामा यो तपाईँहरूले जुन किसिमको एउटा परिणाम दिएर आउनुभएको छ त्यसलाई हामीले एउटा सुखद क्षणको रूपमा हामीले अहिले महसुस गरिरहेका छौँ र 8 र 7 यसले झकझकाइरहेको छ। अब हामी सबै गतिविधिहरूमा सबै खेलका अरू खेलहरूमा पनि यही रूपमा अब हामी अगाडि बढ्नुपर्छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले 6 यतादेखि विशिष्ट श्रेणीको जीवन निर्वाह भत्ता लिँदै आएको खुलेको छ। सशस्त्र द्वन्द्वमा सक्त घाइते भएका व्यक्तिलाई सरकारले जीवन निर्वाह भत्ता दिँदै आएको छ। सरकारले सशस्त्र द्वन्द्वका बेला घाइते भएका कर्णालीवासीका लागि विशिष्ट र प्रथम श्रेणी गरी 2 भत्ता प्रदान गर्दै आएको छ। शाहीले 6 निरन्तर विशिष्ट श्रेणीका घाइतेले पाउने मासिक 12,400 जीवन निर्वाह भत्ता लिँदै आएको खुलेको हो। विष्णु प्रसाद नेउपानेले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
2052 सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको महाकाली सन्धिमा पञ्चेश्वर परियोजनाको डिपिआर विस्तृत र परियोजना प्रतिवेदन 6 बनाएर तत्काल निर्माण थाल्ने उल्लेख छ। सन्धिमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री पिभी नरसिंह रावले हस्ताक्षर गर्नुभएको थियो। सन्धि भएको 22 बितिसक्दा पनि पञ्चेश्वरको डिपिआर बन्न सकेको छैन। नागरिकमा दिलबहादुर छत्यालले खबर लेख्नु भएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मध्यपश्चिम क्षेत्रमा बलात्कारका घटनामा दोब्बर वृद्धि, बाँकेमा बालिका तथा किशोरी असुरक्षित।
नेपालगञ्जमा 41 सडक कालो पत्रे गर्न सुरु, अहिलेको विकासले भोलि समस्या ल्याउन नहुने नेपालगञ्जका मेयर राणाको भनाई।
बर्दिया सुरजपुरमा निर्माणाधीन पुलको काम अलपत्र, कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक फास्ट ट्र्याकबाट पारित।
र भेरी अञ्चलको अपराध अनुसन्धान बारे नेपालगञ्जमा कार्ययोजना बनाइँदै डिपिएल क्रिकेटमा काठमाडौँ गोल्डेन्स पुनः विजय। हवस् त प्राविधिक सहयोग योग्यसँगै सावित्री र म राकेश बिदाउँछौँ। आज चैत्र 22 बिहिबार अप्रिल 5 एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।